Bichu, Episode 27. नासिर मिर्जा दोपहर को साहिल उमर के घर पहुंचा। वो अंगूठी अभी तक उसकी जेब में पड़ी हुई थी। उसका ख्याल था कि वो कुछ देर गपशप लगाकर हाफिज मूसा की तरफ निकल जाएगा, उनसे इस अंगूठी के बारे में दरियाफ करेगा। अगर इस अंगूठी पर जादू किया गया है तो ये बात खुलकर सामने आ जाएगी। दूसरे हाफिज मूसा के इल्म में यह बात आ जाएगी कि बरखा ने छेड़छाड़ शुरू कर दी है, उसके इन शब्दों से निमटना होगा। साहिल उमर ने अपनी रूदास सुनाई। उसने बताया कि बरखा से उसकी क्या बात हुई। नासिर मिर्जा ने साहिल उमर की गुफ्तगू तवज्जो से सुनी। बरखा अब खुलकर सामने आ गई थी। उसने अपने अजायम का भरपूर इजहार कर दिया था और साथ में यह भी इंकशाफ कर दिया था कि वो अंगूठी उसकी भिजवाई हुई थी और वो कोई सादा अंगूठी ना थी, उस पर बाकायदा अमल किया गया था। सारी रूदास सुनकर नासिर मिर्जा ने कहा, अब क्या छुपा रह गया, उसने तो अंगूठी के बारे में बता दिया कि वो उसने पढ़कर भेजी थी। मेरा ख्याल था कि हाफिज साहब को जाकर दिखाऊंगा, अब दिखाने का क्या फायदा। नासिर मिर्जा ने अपनी जेब से वो अंगूठी निकाली और सामने मेज पर रखी एस्ट्रे में उछाल दी। हाफिज मूसा को उसकी धमकी के बारे में तो बताना चाहिए, क्या ख्याल है तुम्हारे साथ किसी दिन मैं भी ना चलूं? हाँ चलो, वो तो तुम्हें एक अरसे से बुला रहे हैं, निकाह वाले दिन भी वो बुलावा दे के गए हैं। कब चलोगे? एक दो रोज में चलने का प्रोग्राम बनाते हैं, साहिल उमर ने कुछ सोचकर कहा। अच्छा ठीक है, फिर मैं चलता हूं, आज जरा दफ्तर का चक्कर लगा लूं, कई दिन से दफ्तर की सूरत नहीं देखी, नासिर मिर्जा उठता हुआ बोला। इससे पहले कि साहिल उमर उसे जाने से रोकता, अम्मा ड्राइंग रूम में दाखिल हुईं। उन्होंने नासिर मिर्जा की बात सुन ली थी। वो फौरन बोली, लो अब खाना निकलने वाला है, तो तुम जा रहे हो? अब खाना खाकर जाना, आओ मैं तुम दोनों को बुलाने आई थी। अच्छा अम्मा, नासिर मिर्जा ने हंसकर कहा, आपका कहा भला कौन टाल सकता है। जीते रहो बेटा, अल्लाह तुम्हारी उम्र दराज करे, अम्मा ने खुश होकर दुआ दी। तुम्हारी चांद सी दुल्हन आए, साहिल उमर ने उठते हुए टुकड़ा लगाया। अल्लाह ना करे, अम्मा ने साहिल उमर को घूर कर देखा। नासिर मिर्जा की बहू किसी चांद से कम है क्या? हां अम्मा चांद तो है, लेकिन गिरहन लगा, नासिर मिर्जा ने हंसकर कहा। चलो हटो, इतनी प्यारी तो है, अम्मा ने डांटते हुए कहा। फिर वो तीनों ड्राइंग रूम से निकल गए। वर्षा के दिल पर एक बेनाम सी उदासी छाई थी। उसका किसी काम में दिल नहीं लग रहा था। शेरी मजमुआ पढ़ते पढ़ते उसने साइड टेबल पर रखा और बेड से खड़ी हो गई। फिर वो आईने के सामने खड़े होकर अपना चेहरा देखने लगी। चेहरा देखकर अंदाजा हुआ कि आज उसने अपने बाल भी नहीं बांधे थे, मुंह भी ऐसा चलता फिरता धोया था। आज उसने कपड़े भी तब्दील नहीं किए, कपड़े शिकन आलूद थे। वो आईने में अपना सराफा देखकर मुस्कुराई तो उसने महसूस किया कि उसकी मुस्कुराहट में जान नहीं, मुस्कुराहट बड़ी फीकी और उदासी है। वो एक मर्तबा फिर मुस्कुराई और अपनी मुस्कुराहट में जान डालने की कोशिश की, लेकिन वो नाकाम रही। उसकी मुस्कुराहट मजीद फीकी, मजीद बेजान हो गई। तब वो आईने वाली वर्षा से मुखातिब हुई। वर्षा मेरी जान, तुझे क्या हो गया? वर्षा को अपनी ही आवाज बड़ी अजनबी महसूस हुई। आईने के बाहर वाली वर्षा ने आईने के अंदर वाली वर्षा को गौर से देखा। दोनों की आंखें मिली, दोनों ने एक दूसरे को पहचानने की कोशिश की। फिर आईने वाली वर्षा आप ही आप बोलने लगी, मैं क्या जानूं, मुझे क्या हो गया है, इतना जरूर जानती हूं कि कुछ हो जरूर गया है, मेरे अंदर जैसे कोई चीज टूट गई है, मैं खाली खाली सी हो गई हूं, यूं लगता है जैसे मेरा कुछ गुम हो गया है। क्या गुम हो गया है ये खुद मुझे भी मालूम नहीं, कभी तो मैं बैठे बैठे गुम हो जाती हूं, खो जाती हूं, होश आता है तो काफी देर तक यही नहीं मालूम होता कि मैं कहां हूं। वर्षा ये मुझे क्या हो गया है, मुझे क्या गम लग गया है, कोई गम जरूर है जो अंदर ही अंदर मेरी रूह को खा रहा है, मुझे क्या गम है ये जब मैं अपने आप से पूछती हूं तो कोई जवाब नहीं मिलता, कौन जवाब देगा, किससे पूछूं, यहां तो कोई हम राज भी नहीं, एक मां है, उसे अपने धंधों से फुर्सत नहीं, वो पुरुषार ताकतों के चक्कर में पड़ी है, पता नहीं क्या बनना चाहती है, ताकत की ख्वाहिश, इख्तदार की हवस, जाने उसे कहां ले जाएगी। आज उसने एक नया चक्कर चलाया हुआ है, वो वासिम बकरा जाने क्यों लाया था, باہر نکل کر دیکھوں تو آخر کیا ہو رہا ہے۔ یہ سوچ کر اس نے سامنے والی ورشا پر نظر ڈالی اور پھیکی سی مسکراہٹ کے ساتھ بولی، اچھا میری جان، ہم چلتے ہیں، تم خوش رہنے کی کوشش کرو۔ پھر وہ آئینے کے سامنے سے ہٹی اور سوچتی ہوئی اپنے کمرے سے باہر نکل آئی۔ یہ اس کی کیا حالت ہو گئی ہے، آئینے سے باتیں کرنے لگی ہے، کیا جانتی نہیں کہ آئینہ کبھی جھوٹ نہیں بولتا، کہیں وہ پاگل تو نہیں ہونے لگی۔ وہ اپنے کمرے سے باہر نکلی تو شام ہو رہی تھی۔ اس بنگلے پر کیا کم اداسی کے ڈیرے تھے کہ سردیوں کی اداس شاموں نے اس پر مزید ویرانی کی چادر ڈال دی تھی۔ ایک کمرہ چھوڑ کر برکھا کا کمرہ تھا، اس کا دروازہ کھلا تھا۔ اس نے چلتے ہوئے برکھا کے بیڈ پر نظر ڈالی، بیڈ خالی تھا۔ پھر اس نے رک کر کمرے میں جھانکا، کمرہ بھی خالی تھا۔ ورشا گھومتی ہوئی پھر برکھا کے عمل والے کمرے کے سامنے پہنچ گئی۔ اس نے دروازے پر برکھا جی کی ساڑی دیکھی تو اسے بڑی حیرت ہوئی۔ پھر برکھا جو زور زور سے منتر پڑتی ہوئی کمرے کے چکر کاٹ رہی تھی، دروازے کے نزدیک سے گزری تو ورشا اس کو ایک نظر دیکھتے ہی خوف سے پیچھے ہٹ گئی۔ اس کے ہاتھ میں بکرے کا سر تھا اور وہ کپڑوں سے بے نیاز کچھ اس طرح اپنے عمل میں مصروف تھی کہ اچھے بھلے دل گردے کا آدمی اسے اس حالت میں دیکھ لیتا تو خوف کے مارے بے ہوش ہو جاتا۔ اس سے پہلے کہ برکھا دوبارہ چکر کاٹ کے دروازے کے سامنے سے گزرتی، وہ فوراً وہاں سے ہٹ آئی۔ بنگلے کے اندر گاڑی نہ تھی، اس کا مطلب ہے کہ واسم جا چکا ہے۔ پھر وہ گھومتی ہوئی بنگلے کے پیچھے پہنچی، وہاں اس نے سر کٹا بکرے کا دھڑ ریت میں اٹا دیکھا۔ ایک جگہ ریت پر خون پڑا ہوا تھا جو اب جم کر کالا ہو گیا تھا۔ اس کے دل پر پہلے ہی وحشت برس رہی تھی، اس طرح کے منظر دیکھ کر اسے اپکائیاں آنے لگیں۔ شام ڈھل رہی تھی، اندھیرا پھیلنے کو تھا، اس گھر پہ شام کسی اور انداز میں اتری تھی۔ یہاں اداسی نہ تھی، ہر طرف قہقہے بکھرے ہوئے تھے، ایک سرخوشی تھی، جوش تھا۔ مسعود آفاقی اپنی فیملی کے ساتھ آیا ہوا تھا۔ مسعود آفاقی کی بیوی ایک ہنسنے والی عورت تھی، بات بات پر ہنسنا، قہقہے لگانا، نت نئے چٹکلے چھوڑنا، بات سے بات پیدا کرنا، یہ اس عورت کا کمال تھا۔ وہ جس محفل میں ہوتی وہاں سے خاموشی اور اداسی اپنے اپنے بستر گول کر جاتے۔ مسعود آفاقی کی بیوی سائمہ عذرا کو لطیفے سنا سنا کر بے حال کر رہی تھی۔ اس کی گفتگو سے سبھی محظوظ ہو رہے تھے کہ اچانک محفل کا رنگ بدل گیا۔ سب لاؤنج میں بیٹھے تھے، جس کو جو جگہ پسند تھی وہ وہاں بیٹھا تھا۔ ساحل عمر صوفے سے ٹیک لگائے قالین پر پاؤں پھیلائے بیٹھا تھا، عذرا اور سائمہ ایک صوفے پر بیٹھی تھیں، مسعود آفاقی ساحل عمر کے سامنے مگر کچھ فاصلے سے گاؤ تکیا لگائے نیند دراز تھا۔ اماں واش روم میں تھیں اور مرجینہ کچن میں تھی۔ سائمہ کے کسی لطیفہ پر سب لوگ لوٹ پوٹ ہو رہے تھے کہ وہ ایک دم کہیں سے آ کر اس کی ٹانگ پر گرا۔ ساحل عمر نے گھبرا کر اپنی ٹانگیں سکیڑ لیں۔ وہ کوئی ایک کلو وزن کا گوشت کا ٹکڑا تھا، بالکل تازہ گوشت تھا۔ سائمہ اور عذرا کی گوشت کے ٹکڑے پر نظر پڑی تو وہ دونوں ایک دم چیخ اٹھیں۔ مسعود آفاقی پریشان ہو کر سیدھا ہو کر بیٹھ گیا اور پھٹی پھٹی آنکھوں سے اسے دیکھنے لگا۔ ساحل، یہ کیا ہے؟ ساحل کی خود اپنی سٹی گم تھی، وہ کیا بتاتا کہ یہ کیا ہے۔ وہ حیران ہو کر اس گوشت کے ٹکڑے کو دیکھ رہا تھا کہ آخر وہ آیا کہاں سے، یہ گوشت کا ٹکڑا آیا کہاں سے، کس نے پھینکا۔ یہ سوالات تو اپنی جگہ اہم تھے اور توجہ طلب، لیکن اس گوشت کے ٹکڑے کے گرتے ہی ساحل عمر کی ٹانگوں میں جو درد شروع ہوا، اس نے سوالات کو پسے پشت ڈال دیا۔ اس کی دونوں ٹانگوں میں اچانک اس قدر شدید تکلیف ہوئی کہ وہ بے حال ہو گیا۔ وہ اپنی دونوں ٹانگوں کو دھاڑ دھاڑ قالین پر مار رہا تھا، اس کے چہرے پر شدید کرب کے آثار تھے۔ اماں واش روم سے وضو کر کے لاؤنج میں آئیں تو انہوں نے یہاں کا نقشہ ہی بدلا ہوا دیکھا۔ ہر ایک کے چہرے پر خوف منڈلا رہا تھا۔ کیا ہوا بھائی، یہ سب کو سانپ کیوں سونگ گیا؟ اماں نے پوچھا۔ اماں یہ، مسعود آفاقی نے اس گوشت کے ٹکڑے کی طرف اشارہ کیا، یہ کیا ہے؟ اماں جلدی سے آگے بڑھیں۔ انہوں نے جھک کر اس گوشت کا معائنہ کیا۔ او میرے خدایا، یہ کہاں سے آیا؟ اے اللہ تو رحم فرما، اماں کچھ نہیں پتا یہ کہاں سے آیا، بس اچانک کہیں سے گرا اور اس کے گرتے ہی ساحل کی ٹانگوں میں درد شروع ہو گیا۔ ہیں؟ اماں اب صحیح معنوں میں پریشان ہوئی۔ انہوں نے گھبرا کر ساحل عمر کو دیکھا، جو اماں کو دیکھ کر اپنا درد ضبط کرنے کی کوشش کر رہا تھا۔ اس نے اپنے دونوں ہاتھوں سے ایک ٹانگ پکڑی ہوئی تھی، کبھی وہ ایک ٹانگ پکڑتا اور کبھی دوسری، پھر وہ زور زور سے اپنی دونوں ٹانگیں قالین پر مارنا شروع کر دیتا۔ اے اللہ، میرے بچے کو کیا ہوا؟ انہوں نے اس کے نزدیک بیٹھ کر فوراً ہی اس کی ایک ٹانگ پکڑی اور جلدی جلدی کچھ پڑھ کر اس پر پھونکا۔ اس پھونک مارنے سے درد کچھ کم ہوا، لیکن صرف چند لمحوں کے لیے، اس کے بعد پھر وہ وہیں پہنچ گیا۔ اماں نے آواز دے کر مرجینہ سے اس گوشت کے ٹکڑے کو اٹھانے کو کہا۔ اس نے اس گوشت کے ٹکڑے کو دیکھا تو وہ بھی پریشان ہو گئی۔ پھر وہ کچھ اس طرح خوفزدہ ہو گئی کہ اس ٹکڑے کو اٹھانے کی ہمت نہ رہی۔ تب اما نے اس کے ہاتھ سے شاپر لے کر وہ گوشت کا ٹکڑا اس میں ڈالا اور پھر مرجینا سے بولی، اسے کوڑے کے ڈبے کے پاس ڈال دو۔ پھر فوراً ہی بولی، نہیں، اسے گھر کے باہر پھینکاؤ۔ جی جی، اچھا اما جی۔ مرجینا نے ڈرتے ڈرتے وہ شاپر ان کے ہاتھ سے لے لیا اور پھر لاؤنج سے باہر چلی گئی۔ ساحل عمر کی تکلیف کم نہیں ہو رہی تھی، وہ اب قالین پر ہی لیٹ گیا تھا۔ اس کے ہاتھوں کی مٹھیاں سختی سے بند تھیں، کبھی وہ آنکھیں کھولتا کبھی بند کر لیتا تھا، کبھی وہ اپنی دونوں ٹانگیں سکیڑ لیتا تھا اور کبھی ایک دم پھیلا کر چیخنے لگتا تھا، ساحل میرے بچے کیا ہو رہا ہے؟ اما روحان سی ہو رہی تھیں، اما مجھے یوں لگ رہا ہے جیسے کوئی میری پنڈلیوں کی رگیں کسی چاقو سے کاٹ رہا ہو، ساحل عمر نے رک رک کر بتایا۔ مسعود، جلدی سے ناصر کو فون کرو، اسے فوراً بلاؤ، اما نے بیتاب ہو کر کہا۔ جی اچھا اما۔ مسعود آفاقی فوراً اٹھ کر ٹیلی فون کے نزدیک پہنچا۔ اس نے پہلے گھر ملایا لیکن وہ گھر پر نہیں تھا، وہ ابھی آفس سے واپس نہیں آیا۔ تب اس نے اس کے دفتر فون کیا، وہ دفتر سے نکلنے ہی والا تھا کہ مسعود آفاقی کا فون آ گیا۔ کیا ہوا مسعود، خیر تو ہے؟ اس نے فکر مند ہو کر پوچھا۔ بھائی تم جلدی ادھر آ جاؤ، ساحل کی طبیعت ٹھیک نہیں ہے، کہیں سے اچانک گوشت کا ٹکڑا آ کر گرا اور پھر اس کی ٹانگوں میں شدید درد شروع ہو گیا، یار وہ تڑپ رہا ہے، تم جانتے ہو کہ چھوٹی موٹی تکلیفوں کو تو وہ گردانتا ہی نہیں، یہ تکلیف اتنی زیادہ ہے کہ باوجود ضبط کے اس کے منہ سے چیخیں نکل رہی ہیں۔ مسعود آفاقی نے جلدی جلدی ساری بات بتا دی۔ میں فوراً آ رہا ہوں، یہ سب اس خبیث کی کارروائی ہے، یہ کہہ کر ناصر مرزا نے ریسیور رکھ دیا اور غصے میں کھولتا ہوا اپنے دفتر سے باہر نکل آیا۔ گاڑی میں بیٹھ کر اس نے ساحل عمر کے گھر کا رخ کیا، وہ غصے سے پیچ و تاب کھا رہا تھا۔ اس منوس عورت نے ساحل کی زندگی اجیرن کر دی تھی، یہ اس کا تیسرا حملہ تھا، پہلے اس نے اسے اغوا کیا، اس کے بعد اس نے انگوٹھی بھیجی اور اب یہ سفلی کا عمل کر دیا۔ اس عورت کی جرأت روز بروز بڑھتی جا رہی تھی، عابد کا خون اس کی گردن پر تھا، اس کی بھتیجی کی قتل کی ذمہ دار وہ تھی، اس کے علاوہ نہ جانے کتنے معصوم لوگوں کی زندگی تباہ کی ہوگی اس شیطان کی بچی نے۔ اسے روکنے والا کوئی نہ تھا، وہ کھلے بندوں دھمکیاں دے رہی تھی اور بے خوف کارروائیاں کر رہی تھی، اب اس کا کوئی بندوبست کرنا ہی پڑے گا، اتنے جرائم کے بعد تو وہ سزا کی مستحق ہو گئی تھی، اس کا قتل واجب ہو گیا تھا۔ انہی خیالات میں غلطہ وہ ساحل عمر کے گھر پہنچ گیا، گاڑی دیوار کے سائے میں کھڑی کر کے اس نے بیل دی، جلد ہی گیٹ کھل گیا، گیٹ پر مسعود آفاقی تھا۔ اب کیا حال ہے؟ ناصر مرزا نے تیز تیز گھر کی طرف بڑھتے ہوئے کہا۔ یار اس کی بہت بری حالت ہے، درد سے تڑپ رہا ہے، اتنا سا چہرہ نکل آیا ہے، برسوں کا مریض لگ رہا ہے، مسعود آفاقی نے اسے بتایا۔ ناصر مرزا لاؤنج میں داخل ہوا تو اسے ایسا لگا جیسے کہ وہ کسی کے سوئم میں آ گیا ہو، ہر طرف خاموشی چھائی ہوئی تھی، چہرے فکر مند تھے۔ ساحل عمر اپنی ٹانگیں اٹھا اٹھا کر قالین پر مار رہا تھا۔ کیا ہوا ساحل؟ ناصر مرزا نے قالین پر بیٹھ کر اس کا ہاتھ پکڑ لیا۔ پتہ نہیں، وہ بڑی مشکل سے بولا، اس کی آنکھوں میں نمی تھی۔ پریشان مت ہو، ٹھیک ہو جاؤ گے، پھر اس نے مرجینا سے کہا، ایک گہری پلیٹ میں پانی لے کر آؤ۔ مرجینا بھاگ کر پلیٹ میں پانی لے آئی اور ناصر مرزا کے سامنے رکھ دیا۔ ناصر مرزا نے اپنی جیب سے چاقو نکالا، اسے کھول کر چاقو کی نوک اپنے ہونٹوں کے نزدیک کر لی اور کچھ پڑھنے لگا۔ چند لمحے پڑھنے کے بعد اس نے چاقو کی نوک پر ایک پھونک ماری اور پھر چاقو کی نوک سے پلیٹ میں ضرب کا نشان بنایا۔ اس کے بعد پھر اس نے چاقو کی نوک پر کچھ اور پڑھا اور پلیٹ میں ضرب کا نشان بنایا۔ اس طرح اس نے تین مرتبہ کیا۔ اس کے بعد اس نے چاقو جیب میں رکھ لیا اور پلیٹ اٹھا کر سیدھے ہاتھ میں پانی لے کر اس نے پوری ٹانگ پر پانی کے چھینٹے مارے۔ پانی کے چھینٹے مارتے اس کی ٹانگ میں تکلیف یکدم کم ہو گئی۔ ناصر مرزا نے باری باری دونوں ٹانگوں پر چھینٹے مارے، یہاں تک کہ پانی ختم ہو گیا۔ اس عمل سے اتنا ہوا کہ ساحل عمر اٹھ کر بیٹھ گیا۔ ٹانگوں کا درد بالکل تو ختم نہیں ہوا تھا لیکن قابل برداشت تھا۔ ساحل عمر نے اپنے دونوں ہاتھ منہ پر پھیرے، اس کا چہرہ ایک دم زرد ہو گیا تھا۔ ناصر یہ سب کیا ہے؟ ساحل عمر نے حیران ہو کر پوچھا۔ برکھا کی دھمکی بھول گئے، اس نے تماشا دکھانے کو کہا تھا، دکھا دیا تماشا۔ اچھا یہ اس کی کارروائی ہے، 100%، ناصر مرزا نے بڑے یقین سے کہا۔ وہ گوشت کا ٹکڑا کہاں ہے؟ وہ تو میں نے اسی وقت گھر سے باہر پھینکوا دیا تھا، اما فوراً بولی۔ اچھا کیا اما، ناصر مرزا نے تعریفی نظروں سے انہیں دیکھا۔ اور وہ انگوٹھی کہاں ہے؟ وہ تمہارے پاس ہی تو تھی، ساحل عمر نے کہا۔ کل میں نے تمہارے اس انکشاف کے بعد کہ برکھا نے پڑی ہوئی انگوٹھی بھیجی تھی، उस अंगूठी को एस्ट्रे में फेंक दिया था। नासिर मिर्जा ने एस्ट्रे की तरफ उचकते हुए कहा, ओ हां, याद आ गया, फिर वो एस्ट्रे में ही पड़ी होगी। वो एक खूबसूरत क्रिस्टल एस्ट्रे थी जो लाउंज में एक मेज पर रखी थी। मसूद आफाकी ने उठकर एस्ट्रे को देखा। एस्ट्रे खाली थी, उसमें कोई अंगूठी ना थी। इसमें तो कुछ नहीं, मसूद आफाकी ने एस्ट्रे उठाकर दिखाते हुए कहा। अरे फिर कहां गई अम्मा, क्या आपने देखी थी अंगूठी? मैंने कल रात इसमें पड़ी देखी थी, फिर वो एस्ट्रे में से कहां गई? फिर इस अंगूठी को पूरे घर में तलाश कर लिया गया, लेकिन उस अंगूठी का सुराख ना मिला। छोड़े अम्मा, अब वो नहीं मिलेगी, वो उड़ गई, नासिर मिर्जा ने कहा। फिर वो साहिल उमर से मुखातिब हुआ, हां भाई, अब क्या हाल है? दर्द काफी कम है लेकिन बिल्कुल खत्म नहीं हुआ। हो जाएगा, तुम अपने जहन से परेशानी निकाल दो। नहीं, मैं परेशान नहीं हूं बल्कि गुस्से में हूं। गुस्से से काम नहीं चलेगा, नासिर मिर्जा ने मुस्कुराकर कहा। हमें बड़े तदब्बुर से काम लेना होगा, बकौल हाफिज मूसा, सिफली वाली बड़ी अय्यार है। नासिर, हाफिज मूसा से मिलने जाना चाहिए। हां चलो। बोलो कब चलोगे? कल चलते हैं, तुम शाम को मेरे पास आ जाओ। दर्द अगरचे खासा कम था, नासिर मिर्जा को उम्मीद थी कि वो आहिस्ता आहिस्ता बिल्कुल खत्म हो जाएगा। फिर भी उसने अमल दोहराकर एक प्लेट पानी और तैयार करके दे दिया, ताकि अगर किसी वक्त दर्द में इजाफा हो तो उस पानी को टांगों पर छिड़क दिया जाए। फिर नासिर मिर्जा और मसूद आफाकी रात का खाना खाकर अपने घरों को चले गए। अजरा साहिल घर में होने वाले इस तमाशे को बड़े गौर से देख रही थी। वो शैतान की चेली बरखा और उसकी बेटी वर्षा से बहुत पहले से वाकिफ थी। एक वक्त था कि वो साहिल उमर के ख्वाबों में आकर इन लोगों से दूर रहने की तंबीह करती थी। साहिल का वर्षा से ताल्लुक उसे एक आंख ना भाता था। जब उसकी दोस्ती गहरी होने लगी तो एक दिन खासी अफसुरदा हो गई थी और उसकी आंखों से आंसू बह निकले थे। ये वही आंसू थे जो उसकी तस्वीर पर बर्फ की मानिंद जम गए थे, बर्फ के आंसू। अब वो साहिल की दुनिया में आई थी तो फिर उन्हीं दोनों मां बेटियों के किस्से थे। वो साहिल की जान के दर पे हो गई थी। वो उसके शौहर को मार देना चाहती थी लेकिन अजरा कुछ नहीं कर सकती थी। वो अपना सब कुछ अपनी दुनिया में छोड़ आई थी। यहां वो तहे दामन थी, उसके हाथ खाली थे। रात को ठीक 11:05 पर टेलीफोन की घंटी बजी। घंटी की आवाज सुनकर साहिल उमर एकदम चौंक गया। दीवार पर लगी हुई घड़ी जो टाइम बता रही थी वो एक खास वक्त था, और अब ये वक्त बहुत बुरा हो गया था। 4 घंटियां बज चुकी थीं। साहिल उमर टेलीफोन उठाने की हिम्मत नहीं कर पा रहा था। तब अम्मा आगे बढ़ी और उन्होंने रिसीवर उठाकर बड़े करख लहजे में पूछा, कौन है? उधर से जवाब में कहकहा सुनाई दिया। अम्मा ने रिसीवर पर हाथ रखकर साहिल उमर को बताया, कोई हंस रही है। फिर उन्होंने रिसीवर से हाथ हटाकर कहा, ओ खबीस, हंसती क्यों है? ओ बुढ़िया, साहिल कहां है? साहिल को फोन दे। क्या काम है तुझे साहिल से? मुझसे बात कर। अम्मा को गुस्सा आ गया। ओ बुढ़िया, तुझसे क्या बात करूं, तू मेरी एक फूंक की है, एक फूंक मारूंगी तो उड़ जाएगी। क्यों मुझसे अटकती है? क्यों अपनी जान की दुश्मन हुई है? उधर से तंबीह की गई, तू है कौन? मैं बरखा हूं, मैं तुम सबकी मौत हूं, बरखा ने इंतहाई पुरसरार लहजे में कहा, ऐसे अंदाज में कि अम्मा के जिस्म में खौफ की लहर आकर गुजर गई। उन्होंने जवाब दिए बगैर रिसीवर टेलीफोन पर पटक दिया। बदजात कहीं की, वह गुस्से से बुड़बड़ाई। फिर जब उन्होंने साहिल उमर की तरफ नजर उठाई तो उनके हाथ पांव ठंडे होने लगे। साहिल उमर की नाक से खून बह रहा था, यह खून बहकर उसके होंठों पर आ गया था, लेकिन साहिल उमर को मुतलक एहसास न था। वो अम्मा को हवास बाख्ता देखकर परेशान हो गया। अम्मा फोन पर कौन था? उसने पूछा। अम्मा ने उसकी बात का कोई जवाब नहीं दिया। वो तेजी से उसके नजदीक आ गई और घबरा कर बोली, ये तुम्हें क्या हुआ? साहिल उमर ने अजीब सी नजरों से अम्मा को देखा। मैं कुछ पूछ रहा हूं, ये कुछ जवाब दे रही हैं? मुझे तो कुछ नहीं हुआ, पर अम्मा को जरूर कुछ हुआ है। इस बात की तस्दीक के लिए उसने अजरा की तरफ मुंह मोड़ा। साहिल उमर का चेहरा देखते ही अजरा की रंगत सफेद पड़ गई। अरे खून, वो घबराहट में इतना ही बोल पाई। अब खून बहता हुआ उसके होंठों पर फैल चुका था। अजरा की घबराहट ने उसे अपने होंठों पर उंगली फेरने पर मजबूर कर दिया। उसे अपनी उंगली पर चिपचिपाहट महसूस हुई तो उसने अपनी उंगली को देखा। उंगली को देखकर उसके होश उड़ गए। अरे ये क्या हुआ? यही तो मैं पूछ रही थी। तुम्हारी नाक से खून निकल रहा है और तुम्हें एहसास तक नहीं? हैरत है, अम्मा ने कहा। शायद तुम्हारी नकसीर फूट गई है, वॉशरूम में जाकर नाक में ठंडा पानी डाल लो। साहिल उमर फौरन उठ गया। वॉशरूम में जाकर आईने में उसने अपनी सूरत देखी तो सूरत हाल को संगीन पाया। उसकी नाक के एक नतने से धीरे धीरे खून बह रहा था। उसने जल्दी जल्दी अपनी नाक धोई, उसमें पानी चढ़ाया। इतने में अम्मा जग में ठंडा पानी ले आई। उसने जग लेकर ठंडा पानी अपनी नाक में डाला और फिर लाउंज में आकर बैठ गया। अजरा और अम्मा भी वहीं बैठी थीं। खून रुक गया? अम्मा ने उसके चेहरे की तरफ देखते हुए पूछा। हां अम्मा, रुक तो गया है, साहिल उमर ने सोचते हुए कहा। अम्मा टेलीफोन पर कौन थी? अरे वही बदजात परखा थी, अम्मा ने गुस्से से जवाब दिया। क्या कह रही थी? उसने पूछा। बकवास कर रही थी, अम्मा ने सरसरी से अंदाज में कहा। फिर अचानक बोली, अरे खून तो फिर निकलने लगा। यह सुनते ही साहिल उमर ने फौरन वॉशरूम का रुख किया। उसने नाक अच्छी तरह धोई, कई मर्तबा ठंडा पानी नाक में चढ़ाया। खून एक मर्तबा फिर रुक गया, लेकिन कुछ ही देर गुजरी थी कि फिर नाक से खून निकलने लगा। इस तरह खून बंद होते निकलते पूरी रात आंखों में निकल गई। वो अगर सीधा लेट जाता तो खून नाक से बहना शुरू हो जाता, लेकिन कुछ ही देर बाद ऐसा महसूस होता जैसे खून हलक में जमा हो रहा हो। वो वॉशरूम में जाकर थूकता तो वॉश बेसन खून से सुर्ख हो जाता। अगर वो करवट से लेटता तो खून फौरन बाहर निकलने लगता। यही हालत बैठने पर थी। कई तौलिये खून में भर गए थे, लेकिन खून था कि बंद होने का नाम नहीं ले रहा था। अम्मा ने कई मर्तबा उसे अस्पताल चलने को कहा था, नासिर मिर्जा से बात करने को कहा था, लेकिन न वो अस्पताल गया था और न ही अम्मा को नासिर मिर्जा को खबर देने दी थी। वो उसे इतनी रात गए परेशान नहीं करना चाहता था। अस्पताल इसलिए नहीं गया था कि वो इस बात को नकसीर फूटने का अमल समझ रहा था। उसका ख्याल था कि किसी वक्त यह खून खुद ब खुद ठीक हो जाएगा। सुबह होते होते उसका खासा खून बह गया, वो निढाल होकर पड़ गया। उसने करवट लेकर तौलिया नाक के नीचे रख लिया। खून बह बहकर जज्ब होता रहा। अब अम्मा के जब्त के सारे बंधन टूट गए। उन्होंने नासिर मिर्जा को फोन करके रात की सारी रुदात उसके गोश गुजार कर दी। सारी बात सुनकर उसने खफगी का इजहार किया। यह साहिल उमर आखिर कब मुझे अपना दोस्त समझेगा? तुम्हारे आराम में खलल की वजह से साहिल उमर ने तुम्हें फोन नहीं करने दिया, अम्मा ने बात निभाने की कोशिश की। आधे घंटे के अंदर नासिर मिर्जा साहिल उमर के घर पहुंच गया। उसने घर में घुसते ही चुटकी बजाकर कहा, साहिल फटाफट तैयार हो जाओ, अस्पताल जाना है। साहिल उमर ने खड़े होते हुए कहा। नहीं, नासिर मिर्जा ने इनकार में गर्दन हिलाई, ये अस्पताल का केस नहीं। तो फिर? उसने सवाल किया। हम हाफिज मूसा के पास चलेंगे, नासिर मिर्जा बोला, वो सिफली वाली अपना रंग दिखा रही है। हां नासिर, तुम ठीक कह रहे हो, अगर ये नकसीर फूटने का मामला होता तो खून कब का बंद हो चुका होता। अम्मा ने फिर नासिर मिर्जा के फैसले की तायद की। अजरा की अजीब कैफियत थी, वो बिल्कुल खामोश थी। पूरी रात उसने भी जागकर गुजार दी थी। खून देखकर उसका दिल कांप रहा था, चेहरे से अफसुर्दगी जाहिर हो रही थी। नासिर मिर्जा ने एक नजर उसके चेहरे की तरफ देखा। उसकी सूरत देखकर उसने उसे दिलासा देने की कोशिश की। अजरा परेशान मत हो, साहिल उमर ठीक हो जाएगा। जी, उसने बहुत धीरे से कहा और साहिल उमर की तरफ पुरुम्मीद नजरों से देखा। अल्लाह करे ऐसा ही हो। अजरा, मैं हाफिज मूसा की तरफ जा रहा हूं, साहिल उमर ने रुई नाक पर रखकर पट्टी बांध ली थी। इस तरह उसकी सूरत मजीद खौफनाक हो गई थी, लेकिन बहते खून का इससे बेहतर कोई इलाज न था। अजरा उन्हें दरवाजे तक छोड़ आई। जब वो हाफिज मूसा के घर के दरवाजे पर पहुंचे तो सूरज अच्छी तरह निकल आया था। नासिर मिर्जा घंटी बजाने लगा तो उसने देखा कि गेट थोड़ा सा खुला हुआ है। उसने सोचा घंटी बजाए बगैर घर में दाखिल हो जाए। हाफिज मूसा तक पहुंचने के लिए घर के अंदर तो जाना नहीं पड़ता था, लेकिन फिर वो ये सोचकर रुक गया कि इस तरह घर में दाखिल हो जाना किसी तौर मुनासिब नहीं, उसे घंटी बजाना चाहिए। अभी वो बेल बजाने के लिए बटन पर हाथ रखना ही चाहता था कि अचानक गेट खुलने की खड़खड़ाहट सुनाई दी। गेट से 10-12 साल का बच्चा निकला। उसने तायराना नजर नासिर मिर्जा पर डाली और सवालिया नजरों से उसे देखा। जी फरमाइए, हाफिज मूसा से मिलना है, अंदर आ जाइए, उस लड़के ने बिला तामुल कहा और फिर फौरन ही गेट के अंदर चला गया। वो दोनों गेट के अंदर दाखिल हुए तो उन्हें वो लड़का कहीं नजर न आया। नासिर मिर्जा हाफिज मूसा के ठिकाने से वाकिफ था, इसलिए उसने साहिल उमर का हाथ पकड़ा और मकान के पिछवाड़े की तरफ बढ़ने लगा। दरवाजा खुला हुआ था। हाफिज मूसा दरख के नीचे खारे पलंग पर अपनी लाठी दोनों हाथों में थामे मखसूस अंदाज में बैठे हुए थे। मौसम थोड़ा सा ठंडा था, इसलिए उनके कंधों पर एक चादर पड़ी थी। नासिर मिर्जा ने खुले दरवाजे पर खड़े होकर किवाड़ थपथपाया। दरवाजे की आवाज सुनकर हाफिज मूसा ने अपना चेहरा उठाया और पूछा, कौन है भाई? नासिर मिर्जा और साहिल उमर, नासिर मिर्जा ने जवाब दिया। अच्छा अच्छा, हाफिज मूसा ने खुशगवार लहजे में कहा, आ जाओ भाई, दरवाजे पर क्यों खड़े हो? चलो, नासिर मिर्जा साहिल उमर से मुखातिब होकर बोला। साहिल उमर दरवाजे में दाखिल हो गया, उसके पीछे नासिर मिर्जा। दोनों नजदीक पहुंचकर खामोश खड़े हो गए। आओ भाई, बैठ जाओ, खड़े क्यों हो? हाफिज मूसा ने चारपाई की तरफ इशारा किया। नासिर मिर्जा ने साहिल उमर को उसके नजदीक बिठाया और खुद जरा पीछे पाइती की तरफ बैठ गया। बहुत खामोशी है, खैर तो है? हाफिज मूसा ने मुस्कुराते हुए पूछा। हाफिज साहब, खैर नहीं है, नासिर मिर्जा बोला, बरखा ने अजाब में मुब्तला कर दिया है। अच्छा, वो सिफरी वाली? हाफिज मूसा ने सोचते हुए कहा। वो क्या कहती है? वो तमाशे दिखा रही है, उसने साहिल की रातों का चैन छीन लिया है, नासिर मिर्जा ने फिक्रमंद होकर कहा। वो तमाशे वाली औरत है, उसने तमाशा ही दिखाना है, और क्या करना है? आखिर हुआ क्या? हाफिज मूसा के सवाल के जवाब में शादी की रात से अब तक उसने जो कार्रवाइयां की थीं, वो हाफिज मूसा के गोश गुजार कर दी। सारी बात सुनकर हाफिज मूसा गोया हुए। खून अभी तक जारी है? जी, इस मर्तबा जवाब साहिल उमर ने दिया। हाफिज मूसा ने लाठी दोनों हाथों से पकड़कर उसमें बनी आंख पर अपनी बेनूर आंख रख दी। चंद लम्हे वो इसी तरह बैठे रहे, फिर लाठी हटाकर अपनी गर्दन ऊंची कर ली और एक ठंडा सांस भरा। अच्छा, साहिल उमर ने नासिर मिर्जा की तरफ देखा। दोनों इस अच्छा का मतलब न समझ सके। खैर, कोई बात नहीं, वो जैसे अपने आप से हम कलाम थे, अंदाज कुछ तंबी ही था। क्या हुआ हाफिज साहब? नासिर मिर्जा ने आहिस्तगी से पूछा। नासिर मिर्जा, वो चाकू कहाँ है? मेरे पास है हाफिज साहब, नासिर मिर्जा बोला। उस चाकू की नोक से उस दरख्त की जड़ से थोड़ी सी मिट्टी खोद कर मेरे पास लाओ, हाफिज मूसा ने हिदायत की। जी अच्छा, ये कहकर नासिर मिर्जा ने अपनी पैंट की जेब से चाकू निकाला और फिर नीम के दरख्त की जड़ में बैठकर थोड़ी सी मिट्टी खोदकर अपनी हथेली पर रखी और उनके नजदीक आकर हाथ फैला दिया। ये लीजिए, हाफिज मूसा ने हाथ बढ़ाया। नासिर मिर्जा ने अपना हाथ उनके हाथ से मस किया। उन्होंने मिट्टी पर अपनी दो उंगलियां रखकर कुछ पढ़ा और बोले, नासिर मिर्जा, इस मिट्टी को साहिल की नाक के नजदीक कर दो। फिर वो साहिल उमर से मुखातिब हुए। साहिल, तुमने इस मिट्टी को सूंघना है, तीन मर्तबा, गहरे मगर आहिस्ता सांस लेकर। जी अच्छा, साहिल उमर ने अपनी नाक से पट्टी खोल दी, रुई हटा ली। रुई खून से तर हो चुकी थी। नासिर मिर्जा ने अपनी हथेली आगे की। साहिल उमर ने उसके हाथ को अपने दोनों हाथों में पकड़कर आगे खींचा। नाक के नजदीक लाकर उसने उस मिट्टी को सूंघा। उस मिट्टी में गुलाब की सी खुशबू थी। उसने तीन गहरे सांस लिए। उसे फौरी तौर पर सुकून महसूस हुआ, साथ ही बहता हुआ खून बंद हो गया। कुछ सुकून मिला? उन्होंने पूछा। न सिर्फ सुकून मिला, बल्कि नाक से खून आना भी बंद हो गया। नासिर मिर्जा, ये मिट्टी तुमने जहां से खोदी थी उसे वहीं डाल दो। नासिर मिर्जा ने फौरन हुक्म की तामील की। साहिल उमर, अब तुम मेरी एक बात गौर से सुन लो, लेकिन मेरी बात सुनकर परेशान बिल्कुल मत होना। जी फरमाइए, साहिल उमर ने उसकी तरफ देखा। वो सिफली वाली अब तुम्हारी जान के दर पे हो गई है, उस पर जुनून सवार हो गया है, इंतकाम की आग में वो अंधी हो गई है। खैर, डरने की कोई बात नहीं, वो तुम्हारी मौत नहीं बन सकती, वो खुद अपनी मौत है। अब तुम्हें एक काम करना है। वो तलवार कहाँ है? घर पर है, साहिल उमर ने जवाब दिया। ये काम तुम्हें 12 बजे से पहले करना है, हाफिज मूसा ने हिदायत की। यहां से वापस जाकर यह काम जितनी जल्दी मुमकिन हो सके कर लेना। उस तलवार को तुम अपने घर के पिछवाड़े एक खास मकाम पर, जिसकी निशानदही खुद ब खुद हो जाएगी, उस तलवार को जमीन में दस्ते तक उतार देना। कुछ पढ़ना भी होगा? उसने दरियाफ्त किया। हां बिल्कुल, मैं तुम्हें बताता हूं क्या पढ़ना है और क्या करना है। मेरी बात गौर से सुनो। हाफिज मूसा ने फिर पूरी तफसील से साहिल उमर को सब कुछ समझा दिया। سمار ملوک کی وہ خاندانی تلوار جسے وہ مقدس کہتا تھا اور جس تلوار سے ساحل عمر نے رائن کا خاتمہ کیا تھا، وہ تلوار ساحل عمر نے اپنے کپڑوں کی الماری میں ایک کونے میں کھڑی کر دی تھی۔ اس نے وہاں سے وہ تلوار نکالی اور اپنے مکان کے عقب میں پہنچ گیا۔ حافظ موسیٰ نے یہ نہیں بتایا تھا کہ اس تلوار کو کس جگہ زمین میں گاڑنا ہے، انہوں نے کہا تھا کہ اس بات کی نشاندہی خود بخود ہو جائے گی۔ ساحل عمر کے مکان کا عقبی حصہ پھولوں اور کیاریوں سے بھرا ہوا تھا۔ جب وہ تلوار لے کر عقبی حصے میں پہنچا تو اسے وہ جگہ فوراً ہی نظر آ گئی۔ حافظ موسیٰ نے سچ کہا تھا، اس کی جگہ کی نشاندہی بہت واضح انداز میں کر دی گئی تھی۔ مغربی دیوار کے سائے میں گلاب کے پودے کے نزدیک پھول کی پتیوں سے ایک دائرہ بنا ہوا تھا۔ یہ گلاب کی پتیاں تھیں اور ان کا رنگ زرد تھا۔ وہ اس دائرے کے نزدیک گھٹنوں کے بل بیٹھ گیا۔ اس نے تلوار کا دستہ دونوں ہاتھوں میں تھام کر کچھ پڑھتے ہوئے تلوار زمین پر زور سے ماری۔ تھوڑی سی تلوار زمین میں دھس گئی۔ اب اس تلوار کو اس طرح پکڑے پکڑے حافظ موسیٰ کی ہدایت کے مطابق پڑھنا تھا۔ ساحل عمر نے پورے اعتماد اور یقین کے ساتھ پڑھنا شروع کیا۔ پڑھتے پڑھتے اس نے محسوس کیا کہ تلوار خود بخود زمین میں دھنسی جا رہی ہے۔ آدھے گھنٹے بعد جب اس کا عمل مکمل ہوا تو وہ پوری تلوار دستے تک زمین میں دھنس چکی تھی۔ مٹی اس قدر نرم ہو گئی تھی کہ وہ تلوار زمین میں بغیر کسی دباؤ کے اندر گھستی چلی جا رہی تھی۔ ساحل عمر نے اس تلوار کا دستہ دونوں ہاتھوں میں تھام رکھا تھا، لیکن اس نے تلوار پر کسی قسم کا زور نہیں ڈالا تھا۔ اس کے باوجود تلوار زمین میں اس طرح اترتی چلی جا رہی تھی جیسے کیک میں چھری۔ عمل مکمل ہونے کے بعد اس نے کھڑے ہو کر تلوار کو دونوں ہاتھوں سے زمین سے کھینچنا چاہا۔ اس کا خیال تھا کہ تلوار زمین سے اسی طرح آرام سے باہر آ جائے گی جس طرح گئی تھی، لیکن تلوار ٹس سے مس نہ ہوئی۔ یوں معلوم ہوتا تھا جیسے اسے پتھریلی زمین میں سیمنٹ کے ذریعے کاٹ دیا گیا ہو۔ ساحل عمر نے وہ تلوار وہیں زمین میں کڑی چھوڑ دی، کیونکہ حافظ موسیٰ نے یہی ہدایت کی تھی۔ ساحل عمر یہ بات سمجھنے سے قاصر تھا کہ انہوں نے ایسی ہدایت کیوں کی تھی، اس کے پیچھے کیا حکمت عملی تھی، جبکہ اسے یہ بات اچھی طرح یاد تھی کہ جب حافظ موسیٰ اس کے گھر آئے تھے تو جاتے ہوئے اس تلوار کو بطور خاص حفاظت کی ہدایت کر گئے تھے، کیونکہ ان کے خیال کے مطابق اس تلوار کے پیچھے چور لگیں گے۔ اسی ہدایت کے پیش نظر اس نے تلوار ایک ایسی جگہ رکھ دی تھی کہ چوری کرنے والا اس تلوار تک فوری طور پر نہ پہنچ سکے۔ اب حافظ موسیٰ نے اس تلوار کو کھلے آسمان تلے کڑوا کر چوروں کو کھلی دعوت دے دی تھی کہ دیوار کود کر اندر آؤ اور تلوار اکھاڑ کر لے جاؤ۔ حافظ موسیٰ کا یہ طرز عمل اس کی سمجھ سے باہر تھا۔ ورشا یہ بات کئی دن سے محسوس کر رہی تھی، لیکن وہ اسے اپنا وہم، کبھی آنکھوں کا فریب، نظروں کا دھوکہ سمجھ کر نظر انداز کرتی آ رہی تھی۔ وہ سوچتی تھی کیونکہ یہ چیز اسے کئی مرتبہ خواب میں دکھائی دے چکی تھی، اس لیے اس کے ذہن نے خواب کو حقیقت بنا کر پیش کر دیا ہے۔ اس نے اس خواب کو 7 دن تک مسلسل دیکھا تھا۔ وہ دیکھتی تھی کہ وہ اپنے کمرے میں آئی ہے۔ جب وہ کھلے دروازے سے اپنے کمرے میں داخل ہوتی تو اسے ایک شخص اپنے بیڈ پر لیٹا دکھائی دیتا، جو اس کے کمرے میں داخل ہونے کے بعد فوراً اٹھ کر بیٹھ جاتا، اسے بڑی محبت سے دیکھتا اور پھر وہ بغلی دروازہ کھول کر کمرے میں چلا جاتا۔ یہ کمرہ کبھی برکھا کا بیڈ روم ہوتا تھا۔ مناف کو قتل کرنے کے بعد برکھا نے اپنا بیڈ روم تبدیل کر لیا تھا۔ اب اس کا بیڈ روم اس کمرے کو چھوڑ کر دوسرے کمرے میں تھا۔ 3 دن تک جب ورشا کو یہ خواب بغیر کسی فرق کے نظر آتا رہا تو اس نے اس کا ذکر اپنی ماں سے کیا۔ یہ خواب سن کر برکھا کے چہرے پر پریشانی کے آثار پیدا ہو گئے۔ اس نے کریت کریت کر اس شخص کا حلیہ پوچھا۔ ورشا نے جب اس شخص کا حلیہ بتایا تو برکھا کے جسم میں سنسنی سی دوڑ گئی۔ اوہ، برکھا نے ٹھنڈا اور گہرا سانس لیا۔ ممی کیا ہوا؟ ورشا نے پوچھا۔ ورشا، کیا تو اس شخص کو نہیں جانتی؟ برکھا نے سوال کیا۔ ممی، میں اگر جانتی تو آپ کو فوراً اس کا نام بتاتی، آپ کو اس کا حلیہ پوچھنے کی ضرورت نہیں پڑتی۔ وہ تیرا نانا ہے، برکھا نے بڑے پرسرار انداز میں بتایا۔ ہیں، وہ میرے نانا ہیں؟ میں نے انہیں کبھی نہیں دیکھا، ہمارے گھر میں تو ان کی کوئی تصویر بھی نہیں۔ میں حیران ہوں کہ اتنی طویل مدت کے بعد اس نے تیرے خوابوں میں کیوں آنا شروع کیا ہے۔ وہ فکر مند تھی۔ ممی حیران ہو یا پریشان؟ ورشا نے سوال کیا۔ میں حیران بھی ہوں اور پریشان بھی، کیونکہ اس کا مسلسل تیرے خواب میں آنا کسی خطرے سے خالی نہیں۔ ممی، آپ کو اپنے باپ سے کس طرح کا خطرہ ہو سکتا ہے؟ ورشا نے پوچھا۔ وہ بھی مرے ہوئے باپ سے؟ کیا تو نہیں جانتی؟ برکھا نے اسے عجیب سی نظروں سے دیکھا۔ نہیں، مجھے کیا معلوم؟ ورشا نے معصومیت سے کہا۔ میں نے تجھے بتایا تو تھا کہ میں نے اپنے باپ کو مار دیا تھا، اسے بھینٹ چڑھا دیا تھا۔ हाँ यह बात तो तुमने बताई थी। मम्मी तुमने मेरे बाप को भी कत्ल कर दिया था। मैं उस कत्ल की चश्मदीद गवाह हूं। वर्षा की नजरों में फौरन वो मंजर आ गया जब उसने अपने बाप को खून में नहाया हुआ देखा था। हाँ मैंने उसे भी मार दिया था, बरखा ने बड़ी लापरवाही से कहा। मम्मी अभी तुमने कितने और कत्ल करने हैं, कितने लोगों को भेंट चढ़ाना है। मेरी राह में जो आएगा, मेरे रास्ते की जो रुकावट बनेगा वो जिंदा नहीं बचेगा, बरखा ने बड़े इत्मीनान से कहा, जैसे उसने किसी को कत्ल करने की बात ना की हो, किसी को खाना खिलाने की बात की हो। मम्मी चाहे मैं ही क्यों ना तुम्हारे रास्ते में आ जाऊं, वर्षा ने अंदाजा करने के लिए सवाल किया। मैंने कहा ना, जो भी मेरे रास्ते में आएगा मारा जाएगा, चाहे वो तुम हो या साहिल उमर। साहिल उमर को बहरहाल मैं नहीं छोड़ूंगी, मैं उसकी मौत बन जाऊंगी, बरखा के लहजे में तपिश आ गई थी। वर्षा ने कोई जवाब नहीं दिया। उसे अपनी औकात का अच्छी तरह पता चल गया था और ये बात उसे हमेशा से मालूम थी कि जो औरत अपने बाप को मार सकती है, शौहर को मार सकती है, वक्त आने पर वो अपनी बेटी का खात्मा भी कर सकती है। ये महज उसका गुमान था, लेकिन अपनी मां के मुंह से साफ साफ सुन लेने के बाद यह गुमान यकीन में बदल गया था। फिर उसने अपनी मां के पास रुकना मुनासिब ना समझा। वो खामोशी से उठकर उसके कमरे से निकलकर जाने लगी। अभी वो दरवाजे पर पहुंची ही थी कि बरखा ने आवाज दी, वर्षा। वर्षा उसकी आवाज सुनकर दरवाजे पर ही रुक गई और सवालिया नजरों से उसे देखने लगी। मेरी जान नाराज हो गई, बरखा ने अपने लहजे में शहद भर कर कहा। मम्मी आप भी खूब हैं, एक तरफ मुझे अपनी जान कहती हैं, दूसरी तरफ मेरी जान लेने के दर पे हैं, वो फीकी मुस्कुराहट के साथ बोली। इधर आओ मेरे पास, बरखा ने उसे अपने पास बुलाया, लहजे में खफकी भरा प्यार था। जी मम्मी, वो दरवाजे पर खड़ी रही, बरखा की तरफ नहीं बढ़ी। तब बरखा खुद उठकर उसके नजदीक आई और उसे अपने गले लगाते हुए बोली, पगली मैं मजाक कर रही थी, भला कोई अपनी जान भी लेता है, तू तो मेरी जान है। वर्षा ने कोई जवाब ना दिया, वो खामोश खड़ी रही। फिर जब उसके जिस्म की बदबू नाकाबिले बर्दाश्त हो गई तो वर्षा आहिस्तगी से अलग हो गई। अच्छा मम्मी, हां मैं ये कह रही थी कि अब अगर तुझे तेरा नाना नजर आए तो मुझे बताना। अच्छा मम्मी, वो बड़ी फरमाबरदारी से बोली और उसके कमरे से निकल आई। वर्षा के नाना कालीदास ने उसके ख्वाब में आने की शायद कसम खा ली थी। वो चौथे दिन भी उसके ख्वाब में आ गया और फिर मुसलसल आता रहा, यहां तक कि 7 दिन पूरे हो गए। बरखा ने हिदायत की थी कि अब कालीदास उसके ख्वाब में आए तो वो उसे जरूर बताए। वर्षा ने बरखा से जिक्र कर दिया। बरखा कुछ देर सोचती रही, फिर उसने वर्षा को हिदायत की कि आज रात वो सोने से पहले एक मंत्र पढ़कर सोए, उसके बाद वो कभी उसके ख्वाब में नहीं आएगा। वर्षा ने वो मंत्र याद तो कर लिया मगर उसने रात को पढ़ा नहीं। भला उसे अपने नाना से क्या दुश्मनी थी, अगर वो ख्वाब में आ रहे थे तो शौक से आए, वो उसे कोई नुकसान तो नहीं पहुंचा रहे थे। 8वीं रात उसका नाना बगैर मंत्र पढ़े ही उसके ख्वाबों से गायब हो गया। सुबह होते ही बरखा ने उससे उसके ख्वाब के मुतालिक दरियाफ्त किया। क्या हुआ, रात को तो नहीं आया वो? नहीं मम्मी, रात को वो ख्वाब में नहीं दिखाई दिए, वर्षा ने बताया, और ये बात सच भी थी। ये सुनकर बरखा ने इत्मीनान का सांस लिया, जैसे कोई मुतवक्के खतरा टल गया हो। लेकिन ये खतरा टलने वाला ना था। वो अगर उसके ख्वाबों में आ रहा था और उसे मोहब्बत भरी नजरों से देख रहा था तो ये सब कुछ बिला मकसद ना था, बिला सबब ना था। दोपहर का खाना खाकर जब वर्षा अपने कमरे में आई तो एकदम ठिठक गई। ख्वाब वाला मंजर उसके सामने था। कालीदास उसके बेड पर लेटा हुआ था। उसे कमरे में दाखिल होता देखकर वो फौरन उठकर बैठ गया और उसे बड़ी मोहब्बत भरी नजरों से देखने लगा। फिर वो उठा और बगली दरवाजे को खोलकर अंदर चला गया। वर्षा बड़ी हैरान हुई। उसने दरवाजे को धक्का देकर देखा लेकिन वो दरवाजा दूसरी तरफ से बंद था। अब उसे ये मंजर अपनी जागती आंखों का ख्वाब महसूस हुआ। फिर ये मंजर उसे कई दिन तक नजर आया। वो उसे अपना वहम, आंखों का फरेब, नजर का धोखा समझकर नजरअंदाज करती रही, लेकिन ये वहम, फरेब या नजर का धोखा ना था। कालिदास अपनी जिंदगी में एक मंसूबा साज शख्स था। मरने के बाद भी ये मंसूबा बंदी उसकी रूह से अलग ना हुई थी। यही वजह थी कि वो वर्षा के सामने बहुत धीमे अंदाज में जीना बजीना आया था। उसके ख्वाबों में आने के बाद उसने दूसरा कदम उठाया। वो उसे जागती आंखों से नजर आया और ख्वाबों की तरह कई दिन नजर आता रहा। اس طرح ورشا اس سے مانوس ہو گئی، اس کے دل سے سارا ڈر خوف نکل گیا۔ پھر جب وہ چوتھے دن شام کو اپنے کمرے میں داخل ہوئی تو وہ اٹھ کر کمرے سے غائب نہ ہوا، بیٹھا رہا اور بڑے پیار بھرے انداز میں اسے پکارا، ورشا۔